अस्सलाम वालेकुम, आप देख रहे हैं प्रोग्राम गामदे के साथ और मैं हूं नदा समीर। आज हम प्रोग्राम में बात करेंगे अजीम मुफक्किर और शायर मशरिक अल्लामा इकबाल पर। अहमद नदीम कासमी कहते हैं कि हर शायर का एक मंशूर होता है, और आज के प्रोग्राम में हम गामदी साहब से यही जानने की कोशिश करेंगे कि अल्लामा इकबाल का मंशूर क्या था और क्या आज का पाकिस्तान उनके मंशूर के मुताबिक है। तो हसब मामूल हमारे साथ इस पर गुफ्तगू करने के लिए हमारे बहुत मोहतरम जावेद अहमद गामदी साहब यहाँ पे मौजूद हैं। अस्सलाम वालेकुम गामदी साहब।
वालेकुम अस्सलाम।
और शामिल गुफ्तगू हो रहे हैं हमारे साथ आज मलिक असलम साहब, आपको भी खुश आमदीद कहते हैं सर। गामदी साहब, अल्लामा इकबाल का ये भी शेर है कि सौ सौ उम्मीदें बनती हैं एक एक निगाह पर, हमको न प्यार से कभी देखा करे कोई। तो आखिर ऐसा क्या हुआ कि इकबाल के अंदर की कैफियत और बाहर के हालात में ऐसा क्या फ़र्क था कि जो उन्होंने खैरबाद कह दिया इस कस्म की शायरी को?
ये हर शख्स की शख्सियत के अंदर एक जहान छुपा होता है। ये ज़रूरी नहीं कि उसका ज़हूर पहले ही मरहले में हो जाए। इकबाल शायर थे, ये उनकी एक हैसियत है। वो एक बड़े मुफक्किर हैं, उनका वसी मुताला है। वो हमारी तारीख से, हमारे कदीम अदब से, बिलखसूस फ़ारसी अदब से, अरबी अदब से वाकिफ़ हैं। मज़हबी तारीख पर भी उनकी अच्छी नज़र है। वो ये जानते हैं कि इस्लाम कहाँ से शुरू हुआ, किस तरह हिंदुस्तान में आया, उसमें क्या असरात आए। तसव्वुफ़ उनका मौजू रहा है, यानी उनके यहाँ जो मकाला लिखा उन्होंने, जिस पर उन्होंने डॉक्टरेट की है, उसमें उन्होंने इसी नौइयत के अफकार जिस तरह ईरान में नशोनुमा पाते रहे उनका तजिया किया है
जी।
तो हर शख्स का जो ये ज़हनी पस मंज़र है, ये उसकी शख्सियत से ज़ाहिर होता है। वो सिर्फ़ एक शायर नहीं थे। अगर वो सिर्फ़ एक शायर होते तो यही गुलो बुलबुल की दास्तान जारी रहती। दाग के शागिर्द थे वो, दाग की शायरी से हम वाकिफ़ हैं कि उनका लबो लहजा क्या था, उसलूब क्या था। और उन्होंने शुरू शुरू में इस पर बड़े फ़ख्र का इजहार भी किया। ये कहा कि दाग के शागिर्दी पर मुझे ऐसा ही फ़ख्र है जिस तरह कि किसी शागिर्द को होना चाहिए। दाग का मरसिया बहुत गैरमामूली उन्होंने लिखा। इसी तरह गालिब की फ़िक्र से भी वो मुतासर हुए। गालिब के बारे में भी उनकी बड़ी गैरमामूली नज़म है मांगे दरा में। तो ये एक शख्स का शख्सी सफ़र है, यानी उसकी शख्सियत किस तरीके से अनफोल्ड हो रही है, किस तरीके से अपने आप को ज़ाहिर कर रही है। अंदर का मुफक्किर आहिस्ता आहिस्ता गलबा पाता चला गया है। अब उसके बाद दो सूरतें हो सकती थी। एक तो सूरत यह थी कि वो सरतसर एक मुफक्किर होकर रह जाते, शायरी को बिल्कुल खैरबाद कह देते। लेकिन एक अजीम मौजज़ा नमूदार हुआ, और वो ये कि उन्होंने अपनी उसी शायराना सलाहियत को इतने गैर मामूली तरीके से उसी फ़िक्र के इब्लाग के लिए इस्तेमाल किया कि वो बजाय ख़ुद दुनिया की तारीख का एक गैर मामूली वाक़िया बन गया। यानी ये हकीकत है कि अगर आप पूरी दुनिया की अदबी तारीख का मुताला करें तो चंद लोग ऐसे मिलेंगे आपको जिन्होंने शेर की शरीयत को बरकरार रख के उसमें अपने फ़िक्र को समो दिया।
मतलब फ़लसफ़ी पढ़ने में तो वरना वाकई में बच्चों को, नौजवानों को बड़े बोरिंग लगते हैं, लेकिन इकबाल को पढ़ना एज़ अ डिफरेंट एक्सपीरियंस।
उसकी वजह यही है कि वो करते क्या है। देखिए, शायरी क्या है, मेरे अंदर जो जमालियात का एहसास है, मैं जब पूरी शिद्दत के साथ उसका इजहार करता हूँ और उसके लिए जो फॉर्म बनाता हूँ या जो ढांचा इख्तियार करता हूँ, वो भी जमालियाती एहसास के साथ करता हूँ, तो शायरी हो जाती है। यानी वो फिर नसर में भी हो जाती है। अगर आदमी अच्छी नसर लिखने वाला हो, जैसे अबुल कलाम आज़ाद की गुबारे खातिर है, वो अगरचे शायरी तो नहीं है, लेकिन आज भी जब आप उसको पढ़ते हैं तो ये मालूम होता है कि नसर में शायरी हुई है। इस तरह की और बहुत सी चीज़ें भी होती हैं। तो एक शख्स के अंदर इब्लाग की कितनी गैरमामूली सलाहियत है कि उसने फ़िक्र को लिया, फ़िक्र जो अपनी ज़ात में ऐसी चीज़ नहीं होती कि उसको आप शायरी बना सकें, उसको अपनी जमालियाती एहसास की शिद्दत में ढाला और फिर उसके बाद वो कुछ बना के आपके सामने पेश कर दिया, जिसको हम अब शेर इकबाल कहते हैं। तो मेरे नज़दीक ये एक गैर मामूली वाकया है। सच्ची बात यह है कि आपको दुनिया की तारीख में कम लोग ऐसे मिलेंगे। गोयटे को हमने पढ़ा है, फिरदौसी को हमने पढ़ा है, रूमी को हमने पढ़ा है। रूमी भी इसमें कोई शक नहीं कि इसी ज़ैल के शायर हैं, बेमिसाल शायर हैं। इसी तरह सूफ़ी शोरा में जैसे शेख अत्तार हैं या और बहुत से लोग हैं, उन्होंने भी अफकार ख्यालात को बयान किया है। लेकिन जिस दर्जे में शेरियत को इकबाल ने बरकरार रखा है, इसकी मिसालें आपको कम मिलेंगी।
सब इकबाल जो हैं वो इस्लाम के हवाले से इज्तिहादी नुक्ते नज़र के हामी नज़र आते हैं और तकलीदी नुक्ते नज़र को रद्द करते हैं। बल्कि उन्होंने कहा कि सदियों से जो जंग आलूद जहन है उसे इज्तिहादी कुंजी से खोलना होगा। बल्कि यहाँ तक कहा कि अगर तकलीदी रवैया दुरुस्त होता तो अल्लाह के नबी अपने आबाओ अजदाद की तकलीद की पैरवी करते, इस्लाम का प्रचार नहीं करते।
अगर तकलीद शेवे खूब बूदे, पैम्बर हम रहे अजदाद रखते, ये जिस आपने जो मजमून बयान किया है जो उन्होंने फारसी में शेर
जी हाँ
इधर समो दिया है।
मैं आपसे ये पूछना चाहूँगा कि ये जो इश्तिहादी नुक्ता नज़र है ये आज के दौर हाजिर के मसाइल के सिलसिले में हमें हमारी रहनुमाई किस अंदाज में करता है और एक बेहतर माशरे की तामीर के लिए हम अगर इसकी जानिब देखते हैं तो क्या ये एक दुरुस्त तर्ज अमल है?
देखिए इसकी रूह को देखना चाहिए। इकबाल के यहाँ आपको बहुत सी ऐसी चीज़ें मिलेंगी जिसमें आप महसूस करेंगे कि बज़ाहिर एक नौयत का तज़ाद है। मिसाल के तौर पर जब उन्होंने देखा कि कुछ लोग जदीद अफकार से मुतासर हो रहे हैं
जी।
और उसके नतीजे में उन्होंने वो बुनियादें ढा दी हैं जिन पर इंसानी शख्सियत की तामीर होती है। इंसानी शख्सियत की तामीर के वो अखलाकी मकासद जो इंसान को इंसान बनाते हैं वो उससे मजरूह हो रहे हैं। तो उन्होंने कहा कि आज़ादी अफकार है इबलीस की ईजाद। अच्छा, इसी तरीके से जब उन्होंने ये महसूस किया कि तकलीद को छोड़ने के नतीजे में आप मिल्लत के निज़ाम को धर्म भरम कर देंगे तो उसकी ताईद में भी उन्होंने कुछ अशार कह दिए। लेकिन बैसियत मजमुई उनका जो मैसेज है वो कोई शुबा नहीं कि इश्तिहाद और तहकीक का मैसेज है। यानी उन्होंने मुसलमान उम्मत को ये समझाने की कोशिश की कि आप जब तक अपने अफकार को चैलेंज नहीं करेंगे उस वक्त तक आप ज़माने के साथ हम आहंग होकर खड़े नहीं हो सकते। क्योंकि बारहा ऐसा होता है कि एक चीज़ गलत होती है लेकिन एक ज़माने में वो चल जाती है। मैंने एक मरतबा एक हमारे मुल्क के मजहबी दानश्वर थे, मजहबी रहनुमा थे, वो लोगों से बैत लेते थे। तो मैंने उनकी खिदमत में बहुत अदब के साथ अर्ज़ किया कि ये जो आपका बैत लेने का नुक्ता नज़र है ये गलत तो पहले भी था और गलत ये आज भी है, लेकिन 200 साल पहले अगर आप इस नुक्ता नज़र को पेश करते तो चल जाता, अब ये चलेगा भी नहीं। यानी बेशुमार ऐसी चीज़ें होती हैं कि जो एक ज़माने में एडजस्ट हो जाती है। मिसाल के तौर पर हम बहुत गुफ्तगू करते रहे ख्वातीन के बारे में जो रवैये हैं, आज के ज़माने में ख्वातीन के बारे में जो गलत रवैये हमारे यहाँ मज़हब की बुनियाद पर इख्तियार कर लिए गए हैं आप उनको बयान करेंगे तो चलेंगे भी नहीं, लेकिन आज से 100-150 साल पहले वो चल भी जाते थे क्योंकि आपका बैसियत मजमुई माशरती ढांचा इस तरह का था। तो यही सूरत हाल कम व बेश मुसलमानों के साथ भी हुई कि बहुत सी ऐसी चीज़ें थी जो चल गई उस ज़माने में। इकबाल ने यह तवज्जो दिलाई कि अब आप नए दौर में दाखिल हो रहे हैं
जी।
दुनिया मगरबी अफकार से इस वक्त शदीद दर्जे में मुतासर हो चुकी है। मगरब ने इल्म की बाग अपने हाथ में ले ली है और एक पूरी दुनिया को उन्होंने तब्दील कर दिया एक लिहाज से अगर आप देखें। दुनिया में अब उनके फिक्र की हुकूमत है
जी।
इसमें अगर आप बर्तरी के मुकाम पर खड़ा होना चाहते हैं तो आपको अपने मजहबी फिक्र की जमूत को तोड़ना। अगर आप ये मजहबी फिक्र और मजहब का फ़र्क समझ लेना चाहिए, मजहब वो है जो खुदा ने दिया, उसमें तो जाहिर है कि ना किसी तब्दीली की ज़रूरत है ना किसी तगैर की ज़रूरत है, अल्लाह के पैगंबर ने एक बात वाज़े कर दी, लेकिन उसकी रोशनी में जो मजहबी फिक्र बनता है वो इंसानी अमल है। चुनाचे देखिए उनके जो खुतबात हैं उनका नाम क्या है, वो रिकन्स्ट्रक्शन ऑफ रिलीजन नहीं कह रहे, रिकन्स्ट्रक्शन ऑफ रिलीजियस थॉट इन इस्लाम। यानी मुसलमानों का जो मजहबी फिक्र है, रिलीजियस थॉट है
जी।
उसको वो कहते हैं कि रिकन्स्ट्रक्ट होना चाहिए।
सही।
तो ये मेरे नज़दीक उनका एक बुनियादी कंट्रीब्यूशन है और मैं उनकी जो किताब है रिकन्स्ट्रक्शन रिलीजियस थॉट इन इस्लाम उसमें बेशुमार चीज़ें ऐसी हैं जिनको सही नहीं समझता, मैं उस पर तनकीद भी करूँगा, लेकिन ये कि उनके अंदर जो मैसेज है वो क्या क्या शानदार चीज़ है कि आप जब तक इस मजहबी फिक्र को रिकन्स्ट्रक्शन के अमल से नहीं गुजारेंगे उस वक्त तक आप जदीद दौर के साथ हम आहंग होकर खड़े नहीं हो सकते। इसका ये मतलब नहीं कि वो इस्लाम को जदीद करना चाहते हैं, नहीं, वो उस मजहबी फिक्र को जो जंगालूद हो चुका है, जिसके अंदर बहुत सी खराबियां और खामियां हैं, जो एक दौर में एक ढांचे में बदला है, उसको तब्दील करना चाहते हैं। और ये मेरे नज़दीक उनका बहुत बड़ा कंट्रीब्यूशन है। लेकिन हमने इस इकबाल को जो ये कहता है इसको क्या हमें पाकिस्तान के वक्त कभी उठा के देखा भी नहीं? यानी हम उनकी वो शायरी पढ़ते हैं जो हमारे जज्बात की तस्कीन करती है, इसलिए कि वो शायर है ना, तो हमारे एहसासात को ताबीर करते हैं, हमारी तमन्नाओं को ताबीर करते हैं, हमारी उमंगों को ताबीर करते हैं, हमें हमारी माजी की दास्तान सुनाते हैं और बहुत खूबसूरत उसलूब में सुनाते हैं। यानी कोई चीज़ उनको आप दे दें तो वो ये वाक़िया है कि उसको उठाएँगे और आसमान पर पहुँचा देंगे। उसके उनकी लफ्ज़ियात क्या है, उनका उसलूब क्या है, वो उसी चीज़ को किस तरह के एक शेरी सांचे में ढाल देते हैं। अपने इस कमाल की वजह से वो हमारे दिलो दिमाग पर हुकूमत करते हैं, लेकिन उनका असल मैसेज जो आपको उनकी किताबों में भी मिलेगा, शेरी किताबों में भी मिलेगा, लेकिन वहाँ जाहिर है कि वो शायरी के उसलूब में है, वो सबसे बढ़कर उनकी इस रिकन्स्ट्रक्शन में नमूदार हुआ है, ये उनके खुतबात का मजमू।
तो उनका हम कह सकते हैं कि दो टोक जो उनका पॉइंट ऑफ व्यू था वो हमें नसर में मिलता है शायरी से भी ज़्यादा,
होना भी वही चाहिए। उसकी वजह यह कि ये नसर ही है जिसमें आप अफकार को उनके इस्तदलाल और पस मंज़र के साथ बयान कर सकते हैं। शायरी तो इसके लिए मौजू नहीं होती। शायरी में आप क्या करते हैं, वो जो आपके नतायज फ़िक्र हैं उनको आप अपने जमालियाती एहसास से रिलेट करते हैं और फिर उसके बाद आप जो भी कहना चाहता है कहते हैं।
तो आपके साथ नसर में अलावा इकबाल की सबसे अहम किताब कौन सी है?
यही रिकंस्ट्रक्शन।
रिकंस्ट्रक्शन
इसमें कोई शक नहीं, लेकिन उनके जो खतूत हैं मेरा एहसास ये है कि उनको भी बहुत दिक्कत नज़र के साथ पढ़ना चाहिए। उनके खतूत के बहुत से मजमूए अब शाये हो गए हैं। पहला मजमू तो वही था जो इकबाल नामा के नाम से छपा, उसके बाद अब कई वॉल्यूम्स में कई मुजल्लदात में मजमूए शाये हुए हैं। उनमें आप देखेंगे कि उन्होंने बड़े ही नाजुक मौजूआत पर कलाम किया है और वो मौजूआत जो आज हमें दरपेश हैं उन पर कलाम किया है। उसमें उन्होंने अपना रुझान भी बयान किया है और बाज़ गलत अफकार का तजिया भी किया है। वो बड़ा गैर मामूली है। बल्कि मैंने तो देखा कि जो इस वक्त इकबाल म्यूज़ियम है लाहौर में, उनकी क़यामगाह को म्यूज़ियम में तब्दील कर दिया गया है, उसमें उनके हाथ की लिखी हुई एक तहरीर आवेज़ा की गई है, आप उसको देखें। उसमें उन्होंने एक फहरिस्त बनाई है कि ये वो चीज़ें हैं कि अगर आपको कल इस्लाम को रियासत से मुतल्लक करना है तो इनकी तहकीक करनी पड़ेगी। और वो फहरिस्त बहुत जामे फहरिस्त है। वो वाक़ियतन वो मसाइल हैं जो आज भी हमें दरपेश है, लेकिन हम उनका मुआवजा करने के लिए तैयार नहीं, क्योंकि अब तो हमारा आम रवैया ये है कि चीज़ को उठा के एक तरफ रख दीजिए। जब वो कोई इंतजामी मसला बन जाए, जब वो कोई हंगामा बन जाए, जब लोगों के जान माल के लिए ख़तरा बन जाए, तब हम आके उस पर गुफ्तगू करते हैं। फिक्री सतह पर बात कहाँ से पैदा हो रही है, हमारा बुनियादी मसला क्या है? देखिए, सबसे बड़ा मसला जो इस वक्त उम्मत मुस्लिमा को दरपेश था वो मसला ये था कि अगर आपके पास रियासत का नज़्म आ जाता है तो जो मजहबी फिक्र आपके पास मौजूद है उसका रियासत से क्या ताल्लुक होगा?
सही,
होगा या नहीं होगा?
बिल्कुल
होगा, तो फिर कुछ बड़े नाजुक मसाइल हैं जो ज़ेर बहस आने चाहिए। मसलन रियासत क्या ये इख्तियार रखती है कि वो पूरा का पूरा मजहब आपके ऊपर नाफिज कर दे? ये एक सवाल है ना, क्या आप उसको इख्तियार देंगे? ये इतना बड़ा सवाल है और इसका ज़हूर हुआ है। यानी आप देखिए कि हमारे यहाँ जो मजहबी हुकूमतें कायम हुई हैं इस दौर में, इस सदी में 3 मजहबी हुकूमतें कायम हुई हैं। सऊदी अरब में एक मजहबी हुकूमत कायम हुई, ईरान में एक मजहबी हुकूमत कायम हुई, अफगानिस्तान में एक मजहबी हुकूमत कायम हुई। अच्छा, तीनों में हमारे यहाँ जो फिक्र मौजूद था उसका ज़हूर हुआ है। मसलन सलफ़ी नुक्ता नज़र का ज़हूर हुआ है सऊदी अरब में, अच्छा शिया नुक्ता नज़र का ज़हूर हुआ है ईरान में, और जो हनफी नुक्ता नज़र है उसका ज़हूर हुआ तालिबान की हुकूमत में, जो हमारे यहाँ देवबंदी नुक्ता नज़र में तब्दील हो चुका हुआ था। तो एक लिहाज से उम्मत मुस्लिमा में जितने नुक्ता है नज़र मौजूद थे, रिप्रेजेंटेटिव नुक्ता नज़र, उनका ज़हूर रियासत में हुआ। और तीनों जगह हमने ये देखा कि जो लोग हुकूमत में आए उन्होंने असल में पूरी की पूरी इंसानी ज़िंदगी को कंट्रोल करना चाहा है। आपको उठना कैसे, आपको बैठना कैसे, आपको गाड़ी कैसे चलानी है, आपको बाहर कैसे निकलना है, आपको फुटबॉल का मैच कैसे खेलना है, यानी एक एक चीज़ आपकी ज़ेर बहस आ गई। इकबाल ने ये सवाल उठा दिया था कि हमें ये तय करना चाहिए कि रियासत कहाँ तक मुतल्लक होती है। वो आपके लिए क्या कोई अखलाकी दरोगा बन सकती है? वो आपकी अखलाकियात को कंट्रोल करने वाली कोई ताकत है? क्या आप अपने जैसे इंसानों को जो रियासत के नज़म पर चले जाए ये हक देंगे कि वो मज़हब की एक ताबीर आपके ऊपर नाफिज कर दें? ये बड़े अहम सवाल आते
हैं। किसी एक मकतबे फिक्र की
हाँ, वो एक मकतबे फिक्र हो, मैं कहता हूँ वो किसी मकतबे फिक्र की ना हो, वो सब राज़ी हों, फिर भी ये सवाल बाकी रहता है कि रियासत की जुरिस्डिक्शन क्या है? क्या रियासत आपका लिबास तय करेगी, आपका उठना बैठना तय करेगी, आपका गाड़ी चलाना तय करेगी? यानी ये सब चीज़ें भी रियासत से मुतल्लिक हैं, या कोई ख़ास चीज़ें हैं जिनमें रियासत को मुदाखलत करनी है या बिल्कुल नहीं करनी? ये वो सारे सवालात हैं जो इकबाल ने उठा दिए थे। और मेरा एहसास ये है कि हमारे यहाँ बाद में इसके ऊपर बहस करना भी लोगों ने ज़रूरी नहीं समझा।
अभी सा ब्रेक का वक्त हुआ है, मुख्तसर से वक्त के बाद हमारे साथ रहिएगा। प्रोग्राम में एक मरतबा फिर खुश आमदीद। आज हम प्रोग्राम में गुफ्तगू कर रहे हैं अल्लामा इकबाल के हवाले से, उनके मंशूर के बारे में, उनकी नसर, उनकी शायरी के बारे में। सर गांधी साहब, अल्लामा इकबाल जो उस वक्त मुसलमान कौम थी उसमें भी रेफॉर्मेशन चाहते थे। उन्होंने कहा कि आईने नौ से डरना, तर्ज़े कोहन पे अड़ना, मंजिल यही कठिन है कौमों की ज़िंदगी में। तो किन नई अकदार को चाहते थे कि लोग अपनाएं और किन अकदार को चाहते थे कि वो छोड़ दिए जाएँ?
बेशुमार चीज़ें। देखिए, बात यह है कि इल्म क्या चीज़ है, इसके मामले में हमारा पहले जो रवैया रहा वो ज़्यादातर यूनानी फ़िक्र से तरतीब पाया। इकबाल ये महसूस करते थे कि वो दौर गुजर गया, यानी ये दौर अब डिडक्टिव लॉजिक का नहीं है, ये इस्तिखराजी मंतिक का दौर नहीं है। कुछ आपने मुकदमा प्रेमिसेस कायम कर लिए हैं, उनसे आप एक बेरू नतीजा निकालते हैं। دور جدید میں استقرا وجود میں آ چکا ہے، یعنی اب آپ تجربے سے گزرتے ہیں، چیزوں کا مواد اکٹھا کرتے ہیں، بنیادی مقدمات کو خود چانتے پٹکتے ہیں، چیزوں کی تحقیق تنقید کرتے ہیں، تو مسلمانوں کے اس رویے کو تبدیل ہونا چاہیے۔ اسی طرح وہ یہ محسوس کرتے تھے کہ مسلمانوں کی کم و بیش 1000 سال 1200 سال کی تاریخ ساری ملوکیت کی تاریخ، یعنی انہوں نے جس وقت اپنے ہاں ابتدا میں تو ظاہر خلافت راشدہ قائم ہوئی، وہاں تو کسی کی بادشاہت نہیں تھی، لیکن بہت جلد وہ بادشاہت میں تبدیل ہو گئی۔ پھر اس کے بعد اموی ہوں، عباسی ہوں، عثمانی ہوں یا اندلس کے لوگ ہوں، ہر جگہ آپ یہ دیکھیے کہ ملوکیت قائم۔ انہوں نے ایک موقع کے اوپر یہ بیان کیا نا کہ مسلمانوں کی پوری تاریخ کا خلاصہ کیا ہے، 3 لفظوں میں انہوں نے اس کو بیان کر دیا کہ کشتہ سلطانی و ملائی و پیری، یعنی 3 چیزیں ہیں جنہوں نے اصل میں تمہیں کشتہ کر دیا ہے، قتیل بنا دیا ہے، تم مجروح ہوئے اس سے۔ ایک سلطانی ہے، ایک ملائی ہے، ایک پیری ہے۔ سلطانی کیا کرتی ہے؟ وہ سیاسی لحاظ سے محکوم بنا دیتی ہے۔ ملائیت کیا کرتی ہے؟ وہ مذہبی لحاظ سے مقلد بنا دیتی ہے۔ پیری کیا کرتی ہے؟ وہ آپ کے اخلاص کو زیر بحث لاتی ہے اور وہاں بھی مرید بناتی ہے۔ تو محکوم اور مقلد اور مرید پیدا کریں گے آپ،
وہی سوچنے سمجھنے کی
سوچنے سمجھنے کی صلاحیت بالکل ختم ہو گئی، چیزوں کو کوشچن کرنے کا کوئی سوال باقی نہیں رہا۔ تو یہ وہ چیز ہے جس کو وہ چاہتے ہیں کہ میری قوم کے اندر پیدا ہو، یعنی یہ سوال کرے، یہ چیزوں کو زیر بحث لائے، یہ ان پر غور کرے۔ وہ اس سے ڈرتے بھی تھے کہ وہی بات، کہیں یہ آزادی افکار ابلیس کی ایجاد نہ بن جائے۔ ان کو مغرب پر بھی بہت سے اعتراضات تھے، لیکن اس سب کچھ کے باوجود ان کا احساس یہ تھا کہ آگے بڑھنا ہوگا۔ پھر دیکھیے انہوں نے بڑی لطیف بحثیں کی، اٹھائی ہیں کم سے کم، کہ کیا ہوگا، یعنی ہمارے ہاں تو ہماری قدیم فقہ میں ایک امام کا تصور ہے، گویا ساری ریاست سارا نظم ایک امام کے اندر ہے، اور یہ اب کیا ہوگا؟ اب موجودہ زمانے میں تو ایک پارلیمنٹ وجود میں آ جائے گی، جمہوریت کا دور آ گیا ہے، تو اس میں اب ہم کس طرح کریں گے، اجتہاد کیسے کریں گے، کون فائنل اتھارٹی ہوگی، مذہب کے بارے میں کوئی مسئلہ زیر بحث آئے گا تو اس کا کیا فیصلہ کریں گے، یہ ساری بحثیں انہوں نے ریکنسٹیوشن میں اٹھائی۔ اور وہ یہ چاہتے ہیں کہ ان پر ہم غور کر کے دیکھیں کہ آج کے زمانے میں ہمیں کیا طرز عمل اختیار کرنا ہے۔ اس کو وہ کہتے ہیں کہ اگر تم نے اس چیلنج کو قبول نہیں کیا اور ان چیزوں کا لحاظ نہیں کیا تو پھر طرز کوہن پر اٹ کر بیٹھ جاؤ گے، اور یہ بڑی کٹھن منزل ہوتی ہے۔ اگر کوئی قوم جب زمانہ تبدیلی کا تقاضا کر رہا ہوتا ہے، وقت تبدیلی کا تقاضا کر رہا ہوتا ہے، اس وقت اس کو رسپونڈ نہیں کرتی تو پھر وہ دنیا میں پچھڑ جاتی ہے۔
آپ نے پہلے بھی کہا کہ ریلیجن آپ کو اگر آپ ایک ہی لحاظ سے اس کو پڑھتے چلے آ رہے ہیں تو آپ کو سوچنے کی صلاحیت ختم ہو جاتی ہے، آپ سوال نہیں کر پاتے۔ جس کے لیے اقبال نے کہا بھی غلط تو گھوٹ دیا ہے مدرسہ نے تیرا، کہاں سے آئے صدا لا الہ الا اللہ۔ دوسری جانب وہ پرے پرواز پیدا کرنے کی بات کر رہے ہیں، لیکن ساتھ میں مغربی، آپ نے تھوڑی دیر پہلے اہل کلیسا والا شعر بھی سنایا تھا کہ ایک سازش ہے فقط دین و مروت کے خلاف۔ تو اگر اقبال مغربی تعلیم کو بھی دین کے خلاف اور مشرق کے خلاف سمجھتے تھے اور دینی تعلیم کو چاہتے، ایگزیکٹلی کس طرح پاسبل ہے؟
دیکھیے
مغرب نے تو ہمیں بہت ہی زیادہ دی ہے،
اس میں کوئی شک نہیں کہ مغرب کے دنیا پر بہت احسانات ہیں، میں تو اس کو انسانیت کا سفر کہتا ہوں، مغرب اور مشرق میں اس کو تقسیم بھی نہیں کرنا چاہیے۔ لیکن ہو کیا رہا تھا؟ ہو یہ رہا تھا کہ ایک طرف تو سائنس اور اس کی ایجادات اور اس کے کمالات تھے جو ہر طرف سے ہمارا احاطہ کر رہے تھے، دوسری طرف سوشل سائنسز کی کچھ ڈیولپمنٹس تھیں، جیسے جمہوری نظام بنا، جیسے اختیارات کی تقسیم ہوئی، جس طریقے سے ایک سوشل آرڈر مغرب وجود میں آیا، ان میں سے بھی بہت سی چیزوں کو اقبال محسوس کرتے تھے کہ ہمیں اختیار کرنا ہے۔ لیکن اس کے پیچھے ایک فلسفہ اور فکر بھی تھا، اور ان کا احساس یہ تھا کہ یہ فلسفہ اور فکر ایسا نہ ہو کہ آگے چل کر سرتسر مادی ہو جائے، اس کے اندر سے وہ روح نکل جائے جو اخلاقی روح ہے، تو اس پہ انہیں تشویش بھی ہوتی تھی اور اس تشویش کا بھی وہ اظہار کرتے تھے۔ یعنی ایک شاعر کی حیثیت سے اصل میں آدمی کے اوپر مختلف احساسات طاری ہوتے ہیں، وہ محسوس کرتا ہے کہ ابھی دیکھیے نا، مثال کے طور پر آپ ایک سادہ اسلوب میں اس کو دیکھیں تو ہر آدمی اس وقت نوحہ پڑھ رہا ہے کہ ٹیکنالوجی وجود میں آئی، انسان نے اس سے بہت فائدے اٹھائے، لیکن اس کا ایک نتیجہ یہ نکلا ہے کہ اس وقت گلوبل وارمنگ کا ایک افریت ہے جو ہمارے اوپر حاوی ہو رہا ہے، تو توجہ دلا رہے ہیں نا سائنسدان خود، توجہ دلا رہے ہیں
جو ہیں
انسانی رشتے ہیں ان میں، یعنی اب یہ ٹیکنالوجی جس نے ہمیں ہزاروں لوگوں سے وابستہ کر دیا، ہم یہاں بیٹھ کے پوری دنیا سے بات کر سکتے ہیں، لوگوں کے بیڈ روم تک اپنی آواز پہنچا سکتے ہیں، اس کے کچھ سوشل اسپیکٹس بھی ہیں جو بعض اوقات ہمیں تشویش میں مبتلا کر دیتے ہیں۔ ہم محسوس کرتے ہیں کہ ایک ہی گھر کے اندر بچے اصل میں اب فیس بک سے اپنے باپ کے ساتھ بھی گفتگو کر رہے ہوتے ہیں، اس طرح کی بعض چیزیں ڈسٹرب بھی کرتی ہیں، کیونکہ جس وقت کوئی تبدیلی آتی ہے تو تبدیلی ایک بڑا لمبا عرصہ لیتی ہے جب وہ بحران سے نکال کے اپنے آپ کو اسٹیبل کرتی ہے۔ تو تہذیبی اقدار اقبال کے زمانے میں ابھی اتنی نمایاں اور اتنی واضح نہیں ہوئی تھی، ابھی تو خود جو مغرب ہے اس کے ہاں بھی ملوکیت اور جمہوریت کا ایک امتزاج چل رہا تھا، دو جنگیں ہوئی تھیں جس میں مغرب نے اپنا بدترین چہرہ دکھایا تھا, یعنی کروڑوں کی تعداد میں لوگ مارے گئے. دیکھیے اقبال تو پہلی جنگ عظیم کے بعد یعنی جو کچھ دیکھتے گئے تھے, دوسری شروع ہونے سے پہلے دنیا سے رخصت ہو گیا, یعنی کچھ انہوں نے آثار اس کے دیکھ لیے تھے. 45 میں وہ ختم ہوئی ہے. یہ جو آج آپ کو مغرب نظر آتا ہے یہ اقبال کے بہت بعد پیدا ہوا. اس وقت اصل میں نوعیت بالکل مختلف تھی. اچھا کالونیز قائم تھیں, مختلف جگہوں پر اقتدار تھا, حکومتیں قائم تھیں ان کے زمانے میں, تو ابھی یہ بھی نہیں ہوا تھا. تو ایک استبداد بھی مغرب کے ساتھ وابستہ ہو گیا تھا کہ وہ آپ کا مال لوٹتا ہے, وہ آپ کی منڈیوں پر قبضہ کرتا ہے, اس نے جگہ جگہ اپنے ادارے قائم کر رکھے ہوئے ہیں. تو اس وقت کے مغرب میں اور آج کے مغرب میں بہت فرق بھی ہے, تو اس لیے اقبال کو اس کے تناظر میں رکھتے
ہیں. امتی صاحب, اسی بات کو آگے بڑھاتے ہوئے ایک مشاہداتی سوال یہ ہے کہ ہم دیکھتے ہیں کہ دنیا میں وہ مسلمان جو کم ترقی یافتہ یا غریب ملکوں میں ہیں وہاں ایک اور مائنڈ سیٹ ہے, جبکہ وہ مسلمان جو دنیا کے ترقی یافتہ ممالک میں ہیں اور انہوں نے ترقی کے اس عمل کا وہ حصہ بنے ہیں یا اس کا مشاہدہ انہوں نے اپنی آنکھوں سے کیا, ان کے سامنے ہوا, ان کے یہاں بھی ہمیں ایک خاص سوچ نظر آتی ہے کہ فارورڈ لکنگ اور فارورڈ موونگ جو کانسیپٹ ہونا چاہیے ایک ترقی پسند اور پروگریسو معاشرے کا, اس کی بجائے وہ ماضی کی طرف دیکھتے ہیں کہ ہمارے مسائل کا حل شاید وہاں ہے. ابلیس کی مجلس شورا جو نظم ہے ڈاکٹر علامہ اقبال کی, اس میں ابلیس اپنے مشیروں سے یہ کہہ رہا ہوتا ہے کہ بھائی انہیں اللہ اللہ پہ لگا دو تاکہ یہ دنیا سے کٹے رہیں اور ہمیشہ غلام رہیں. تو اس حوالے سے آپ کیا تبصرہ فرمائیں گے؟ اور ایک شاہین ہمارا اگر قومی تشخص ہے اور اگر ہم اپنے نوجوان کو شاہین سے تعبیر کرتے ہیں, تو جس قوم کا قومی تشخص یا مزاج اس طرح کے شاہین پر مبنی ہوگا تو اس معاشرے میں فاختہ تو ہمیشہ خون میں لتھڑی بھی پائی جائے گی.
ملک اسلم صاحب, بہت معذرت کے ساتھ آپ جب بھی سوال پوچھتے ہیں بریک کا وقت ہو چکا ہوتا ہے. دو سوال ہیں ملک اسلم صاحب کے اقبال کے حوالے سے, غاندھی صاحب ان کا جواب دیں گے ایک مختصر سے وقفے کے بعد. پروگرام ایک مرتبہ پھر خوش آمدید. اقبال کے حوالے سے گفتگو کر رہے ہیں. غامدی صاحب, بریک سے پہلے ملک اسلم صاحب نے آپ سے ابلیس کی شورا کے حوالے سے اور شاہین کے حوالے سے سوال کیا تھا.
یہ دونوں سوال بہت اچھے. دیکھیے بات یہ ہے کہ ایک شاعر جب اپنا نقطہ نظر بیان کرتا ہے تو وہ اس طریقے سے نہیں بیان کرتا جس طرح کہ ہم نثر میں اس کو بیان کر رہے ہوتے ہیں. وہاں ہم بہت سے مقدمات قائم کر لیتے ہیں اور وہ چیزیں بھی واضح کر دیتے ہیں جن سے کسی غلط فہمی کا امکان ہوتا ہے. شاعر کا بنیادی اسلوب مبالغے کا ہوتا ہے, وہ اسی سے حسن پیدا کرتا ہے. اٹھو میری دنیا کے غریبوں کو جگا دو, کاخے و مرا کے در و دیوار ہلا دو, اور جس کھیت سے دہکاں کو میسر نہیں روزی اس کھیت کے ہر خوشہ گندم کو جلا دو. یہ اب ظاہر ہے کہ اگر اس کا مطلب یہ لے لیا جائے کہ آپ کو جا کے خوشہ گندم کو واقعی جلا دینا ہے اور کھیتیاں ویران کر دینی ہے اور آپ نے جلاؤ گھیراؤ کر کے پوری قوم کو تباہ کر دینا ہے, تو یہ مقصد نہیں ہوتا اس کا. اسی طرح جب انہوں نے شاہین کا استعارہ اختیار کیا تو اس سے بھی کچھ مقاصد تھے ان کے سامنے. تاہم یہ بات بالکل ٹھیک ہے کہ اس کا جو سبق ہمیں ملا وہ کوئی بہت اچھا نہیں ملا. یعنی ہم نے یہ خیال کیا, اور یہ پچھلے 200 سال کی ہماری تاریخ ہے, کہ ہم یہ سمجھتے ہیں کہ ہم اس وقت انحطاط پذیر ہیں, دنیا کی دوسری قوموں نے دنیا پر غلبہ حاصل کر لیا ہے, ہم محکوم ہو کر رہ گئے ہیں. اب ظاہر ہے اس میں یہ سوال پیدا ہوتا ہے نا کہ پھر علاج کیا ہے, کیسے نکلے؟ تو حقیقی علاج تو یہ ہے کہ کسی قوم پر زوال نہیں آتا جب تک وہ علم اور اخلاق کے لحاظ سے پست نہیں ہو جاتی. حقیقی بات یہ ہے, یعنی آپ کا جو اجتماعی اخلاقی نظام ہے وہ فرسودہ ہوتا ہے. یہ جو اب آپ دیکھتے ہیں ہمارے یہاں کا ایک عام آدمی, ایک مزدور بھی مغرب میں آتا ہے تو سب سے پہلے وہ کیا چیز ہے جو اس کو خیرہ کر دیتی ہے؟ وہ اصل میں اجتماعی اخلاقیات ہے. اجتماعی اخلاقیات جس میں قانون کی پابندی کی جاتی ہے, لوگوں کا خیال رکھا جاتا ہے, استبداد نہیں ہوتا, ان کی رائے کا احترام کیا جاتا ہے, ان کی ضروریات کو پورا کرنے کے لیے ریاست معاشرہ حساس ہوتا ہے, اور وہ یہ دیکھتا ہے کہ لوگ قطار باندھے ہوئے ہیں, صفائی انہوں نے رکھی ہوئی ہے. یہ ساری وہ چیزیں جو اجتماعی اخلاقی اقدار کی شکل اختیار کر لیتی ہیں. تو اجتماعی اخلاقیات ایک ایسی چیز ہے کہ جس کے اندر جب کمزوری آ جاتی ہے تو پھر کسی قوم کے لیے کھڑا رہنا ممکن نہیں رہتا. اسی طرح علم. اچھا علم میں ایک پہلو تو علم کا وہ ہے نا جو ہمیں وحی کے ذریعے سے حاصل ہوتا ہے, خدا کے پیغمبر لے کر آتے ہیں, ان کا موضوع ہی بالکل دوسرا ہے. لیکن وہ جس کو علم طبعی کہا جاتا ہے, یعنی یہ سائنسز جو ہیں, یہ اصل میں آپ کی تقدیر کا فیصلہ کر دیتی. یعنی آپ یہ دیکھیے کہ جب جنگ آزادی ہو رہی تھی تو جنگ آزادی میں کم و بیش انگریزی افواج پسپا ہو چکی تھی. 1857 کی جنگ آزادی میں وائر لیس ایجاد ہو گئی, اس میں ایک میسج پہنچ گیا اور اس کے نتیجے میں کمک لانا ممکن ہو گیا. یعنی ٹیکنالوجی کی ایک معمولی سی ایجاد نے
کہاں ضرورت ہے
صورتحال کو پلٹ کے رکھ دیا. تو اس کا مطلب یہ ہے کہ علم اصل میں بنیادی کردار ادا کرتا ہے. اب اس وقت مسلمانوں کا عالم یہ ہے کہ وہ علم اور اخلاق کے لحاظ سے آخری پستی میں گر چکے ہیں. یعنی اخلاقی لحاظ سے تو میرا خیال ہے کہ مجھے بات کرنے کی ضرورت نہیں ہے, ہم کسی آدمی پہ اعتماد نہیں کر سکتے.
بالکل.
یعنی یوں نہیں کہہ سکتے کہ یہ مسلمان ہے تو میں یہ توقع کروں گا کہ یہ معاملہ ٹھیک کرے گا, یہ کسی کا حق نہیں مارے گا, یہ ملاوٹ نہیں کرے گا, یہ چور بازاری نہیں کرے گا, یہ کسی دوا میں ملاوٹ کر کے کسی کے لیے خطرہ نہیں بنے گا, میں یہ توقع نہیں کر سکتا. یعنی اس طرح کی ساری توقعات برعکس بلکہ قائم ہو جاتی ہیں. علمی لحاظ سے ہم عرصے سے نقال ہیں. جن آپ نے لوگوں کی بات کی ہے جو ذرا بہتر ہے, ترقی یافتہ بھی ہے, جیسے مثال کے طور پر ملیشیا ہے, جیسے ترکی ہے, یہ دو ملک ہیں نا کہ جو ہمارے یہاں نسبتاً ترقی کی طرف بڑھ رہے ہیں, ان میں بھی اگر آپ دیکھیں تو ابھی ایسا نہیں ہے کہ کوئی انوویشن کا جذبہ پیدا ہو گیا ہے, بہت زیادہ ابھی زیادہ تر نقالی.
معذرت چاہتا ہوں قطع کلامی کی, میں تو ان مسلمانوں کی بات کرتا ہوں جو مغرب میں, یورپ اور امریکہ میں رہتے ہیں, ان کے رویوں کے حوالے سے بھی ہمیں یہ چیز نظر آتی ہے.
وہی میں عرض کر رہا ہوں نا کہ
نہ ترقی یافتہ معاشروں میں ہیں,
نہ ابھی علم کے لحاظ سے وہ گرفت پیدا ہوئی ہے, نہ اخلاقی رویوں. اخلاقی رویوں میں بھی آپ دیکھیے کہ وہی لوگ جو مغرب میں ہوتے ہوئے بظاہر آپ کو بہت قاعدے ضابطے میں نظر آئیں گے, وہ پاکستان کی سرزمین پر قدم رکھتے ہی معلوم ہوتا ہے کہ اپنا چولا اتار کے فارغ ہو گئے ہیں. یعنی ایک دوسری شخصیت آپ کے سامنے وجود میں رہتی ہے. ہماری لیڈرشپ نے اقبال سے جو پیغام لیا وہ یہ تھا کہ اصل چیز کیا ہے, بلکہ اقبال سے پہلے سے بھی یہی صورتحال تھی, اصل چیز جہاد ہے. آپ کو تلوار اٹھانی ہے, آپ مجاہد تھے, دنیا پر آپ نے اسی کے ذریعے سے غلبہ حاصل کیا ہوا تھا, اگر آپ یہ کریں گے تو اس کے نتیجے میں پھر آپ کا غلبہ قائم ہو جائے گا. لیکن آپ پچھلے 200 سال کی تاریخ دیکھ لیں, ہو سکتا ہے آپ کو گراں گزرے, یہ شکست کی تاریخ ہے. یعنی ٹیپو سلطان کو آپ دیکھ لیں, سراج الدولہ کو آپ دیکھ لیں, آپ مہدی سوڈانی کو دیکھ لیں, آپ انور پاشا کو دیکھ لیں, یعنی کسی ایک کو اٹھا کر دیکھ لیں, آخر میں آپ ملا عمر صاحب کو دیکھ لیں.
جی
ہر جگہ ایک شکست کی داستان ہے جو ہماری پیشانی پر لکھی گئی ہے. یہ کیوں ہوا؟ اس کی وجہ یہ ہے کہ ہم نے اصل چیز کی طرف توجہ نہیں دی, اور اس میں کوئی شک نہیں کہ لوگوں نے اس میں اقبال کو بھی غلط استعمال کیا. یعنی انہوں نے اس طرح کے اشعار سنا دیے کہ پلٹنا جھپٹنا جھپٹ کر پلٹنا, اور یہ کہ لڑا دے مبولے کو شہباز سے, یہ ساری چیزیں اپنا ایک رخ رکھتی ہیں, ان کا ایک میسج ہے. یہ چیز بھی ضروری ہوتی ہے. آپ کہتے ہیں نا کہ آپ کے پاس اگر اچھا اسلحہ ہے, اچھی ٹریننگ ہے, اچھی تربیت ہے, تو آپ کا مورائل بھی بہت اچھا ہونا چاہیے. لیکن نہ اچھی ٹریننگ ہو, نہ اچھا اسلحہ ہو, نہ نظم ہو, نہ ضبط ہو, کوئی چیز بھی نہ ہو اور صرف مورائل ہو, تو کیا نتیجہ نکلے گا؟ تو یہ نتیجہ ہے جو اصل میں اقبال کو بھی غلط انٹرپریٹ کر کے نکلتا ہے. تو ہمیں اس سے بھی ایک صحیح میسج لینا چاہیے.
صحیح.
دوسری چیز جو آپ نے فرمائی اللہ کے حوالے سے, جیسے کہ اس نے مجلس شورا میں بھی یہ بیان کیا, اس میں بھی اقبال در حقیقت ایک رویے پر تنقید کر رہے ہیں. یعنی اس کا یہ مطلب نہیں ہے کہ اللہ کا نام لینا, اللہ کا ذکر کرنا, اللہ کو یاد کرنا, اللہ کی عبادت کرنا, یہ ان کے نزدیک کوئی ایسی چیز ہے کہ جو قابل اعتنا نہیں ہونی چاہیے. ان سب چیزوں پر بھی انہوں نے بہت اچھا لکھا ہے. وہ یہ بیان کرنا چاہتے ہیں کہ تمہاری جو دنیا کے اندر تمہارا کردار ہے, یہ کردار تمہیں ادا کرنا ہے.
صحیح.
ایسا نہیں ہونا چاہیے کہ تم اس کردار کو چھوڑ کر کہیں
فراموش
نکل کر خانقاہوں سے ادا کر رسم شبیری.
جی جی.
کہ فقرے خانقاہی ہے فقط اندوہ دلگیری.
جی.
تو یہ جتنی اس طرح کی چیزیں, ان میں وہ ایک خاص رویہ پیدا کرنا چاہتے ہیں. اب ظاہر ہے کہ میں نے جیسے عرض کیا کہ شاعری میں تھوڑا مبالغہ ہوتا ہے.
جی.
تو مجھے یاد ہے کہ جس زمانے میں ہمارے ہاں کمیونزم اور سوشلزم کی تحریک چل رہی تھی.
جی.
تو لوگ اقبال کے یہ اشعار پڑھتے تھے کہ خوشہ گندم کو جلا دو اور جلانے کے لیے.
میں اسی سے متعلق اگلا سوال آپ اجازت دیں تو, اقبال نے, آپ نے بال جبریل کی وہ نظم کے اٹھو میری دنیا کے غریبوں کو جگا دو, اور کاخ عمرہ کے در و دیوار ہلا دو, اور جس کھیت سے میسر نہیں دہکا کو روزی, اس کھیت کے ہر خوشہ گندم کو جلا دو. تو اسے پڑھنے کے بعد جو شاعر کا تخیل سامنے آتا ہے کہ وہ اس استحصالی معاشرے کی معاشی اور سماجی ناہمواری کی جانب اشارہ کرتا ہے, تو کیا اس سے ہم یہ مطلب لیں کہ اقبال تصوراتی طور پہ یہ پیغام دے رہے ہیں کہ اس استحصالی نظام کے خاتمے کے بغیر غربت اور عمارات کا فرق مٹایا نہیں جا سکتا؟ آپ کیا سمجھتے ہیں کہ اقبال کے ہاں اس خیال کی پذیرائی ہے؟
اس کو سمجھتے تھے. یعنی میں تو یہ کہتا ہوں کہ اس نظم کو آپ آخر تک اگر پڑھیے تو یہ معلوم ہوتا ہے کہ استحصال کا ذریعہ حقیقت میں ایک طرف تو وہ جاگیردارانہ ذہنیت بنتی ہے. وہ ذہنیت ہے,
بالکل
ذہنیت ہے کہ وہ جاگیرداری نظام میں ہو, صنعت کاری نظام میں بھی آ کے وہ ذہنیت بنتی ہے. دوسرے ملائیت بنتی ہے, یعنی جو آپ کی زنجیر پا بن جاتے ہیں. انہوں نے خاتمہ جہاں کیا ہے وہ یہ ہے کہ میں ناخوش و بیزار ہوں مرمر کی سلوں سے, میرے لیے مٹی کا حرم اور بنا. یعنی اگر آپ دونوں کو ملائیں
جی
تو حقیقت میں پوری کی پوری جو انسانی استحصال کی تاریخ ہے اس کو سمیٹ دیا انہوں نے اپنی اس نظم کے اندر. اس کا ان کو شعور بھی ہے, اس کا ان کو احساس بھی ہے. بلکہ آپ دیکھیے کہ انہوں نے جو جناح صاحب کے نام, قائد اعظم کے نام خطوط لکھے ہیں
جی,
اس میں خاص طور پر اس کو موضوع بنایا ہے کہ یہ پنجاب کے لوگوں کی غربت کا ہمیں علاج کرنا ہے, اور اس میں یہ بتایا ہے کہ میں شریعت میں وہ روح دیکھتا ہوں جس سے ہم شاید اس پہ قابو پا سکتے ہیں.
صحیح,
تو یہ اصل میں ان کا ایک جو اضطراب ہے, باطنی اضطراب ہے, اس کے دو حصے ہیں. یعنی ایک طرف تو وہ یہ سمجھتے ہیں کہ مسلمانوں کا ذہن بنیادی طور پر مفلوج ہو کے رہ گیا ہے, اس میں بیداری آئے, اور دوسری جانب ان کا معاشرہ استحصال زدہ ہے. یہ جو انہوں نے فرمایا کہ کشتہ سلطانی و ملائی و پیری, اس میں بھی یہی میسج دینے کی کوشش کی ہے کہ جب تک آپ ملائیت کے اس تقلیدی ذہن سے نجات نہیں پائیں گے, سلطانی کی محکومیت سے نجات نہیں پائیں گے, اور جب تک یہ پیری مریدی کارخانے اسی طرح لگے رہیں گے اور لوگوں کے اپنے سوچنے سمجھنے کی صلاحیت بیدار نہیں ہوگی تو آپ کی قوم آگے نہیں بڑھ سکتی. ہمارے ہاں لوگوں کا خیال یہ ہے کہ لوگوں میں جذبہ پیدا کیا جائے تو اس سے قومیں ترقی کرتی ہیں, جبکہ حقیقت یہ ہے کہ لوگوں میں علم اور اخلاق کا صحیح شعور پیدا کیا جائے, ان کے اندر ندرت افکار ہو, نئی ایجادات کا دائیہ ہو, نئے علوم تلاش کرنے کا جذبہ ہو, اس سے قومیں اٹھتی ہیں. اس کے بعد جذبہ ان کو ایک آخری مہمیز دے.
گاندھی صاحب, آپ علم, اقبال بار بار زور دے رہے ہیں کہ علم حاصل کرنا قوموں کے لیے ضروری ہے. ہم نے مذہب پہ بات کی, سیاست پہ بات کی, نوجوان اقبال تو شاہین اور پرواز کی بات کرتے ہیں, لیکن عورتوں کے لیے انہوں نے ایسی کیوں بات کی کہ جس علم کی تاثیر سے زن ہوتی ہو نازن. یہ تو کچھ اکبر آبادی والی بات, وہ بھی کیا یہ چاہتے تھے کہ خاتون خانہ بنی رہیں؟
اصل میں جو بحرانی دور گزر رہا تھا نا, اس کو میں تہذیب کا بحران کہتا ہوں. ہماری ایک پرانی تہذیب تھی, اس پرانی تہذیب سے فطری طور پر ہر آدمی وابستہ ہوتا ہے. ہمارے گھر کیسے تھے, ہمارا رہن سہن کیسا تھا. آپ کو معلوم ہے کہ دلی کے اشرافیہ کی تہذیب کیا تھی, تو اس تہذیب کی جگہ آپ نئی تہذیبیں کھا رہی تھیں. اس بحرانی دور میں آپ کو دونوں طرح کی چیزیں مل جائیں گی. دونوں شاعر ہیں, یعنی اکبر آبادی بھی طنز کریں گے, تعریض کریں گے, اور یہ بھی کرتے ہیں, بلکہ انہوں نے اکبر کے انداز میں بھی کچھ شاعری کی ہے. تو اس میں بعض اوقات ان چیزوں کی طرف وہ توجہ دلاتے ہیں کہ ایک نئی تہذیب آ رہی ہے, نئے افکار آ رہے ہیں, نئے خیالات آ رہے ہیں, کہیں ایسے تقلیدی ذہن کے ساتھ ہم اس کو قبول نہ کریں کہ اپنی تہذیب کی شناخت کھو بیٹھے. اس کو بیان کرنے کے اسالیب یہ ہیں. ظاہر ہے جب ہم نثر میں بیان کرتے ہیں تو پھر اس میں یہ مبالغہ نہیں ہوتا, وہاں ذرا شدت آ جاتی ہے.
گاندھی صاحب, جمہوریت کے حوالے سے بھی اقبال کا ایک نقطہ نظر سامنے آتا ہے, خاص طور پہ وہ جو مشرق وسطیٰ کے ممالک کے بارے میں انہوں نے بات کہی کہ ان کا اسلام سے کوئی تعلق نہیں ہے, کیونکہ جہاں جمہوریت نہیں ہے وہ امارات یا بادشاہت ہے, تو یہ اسلام کا چہرہ مسخ کرنے کی بات ہے. اور دوسری جانب اب ہم دیکھتے ہیں کہ ہمارا بھی ایک جمہوری معاشرہ ہے, اور ہم اجتہاد کی اہمیت کو بھی تسلیم کرتے ہیں اقبال بھی, اور جمہوریت کے حوالے سے ان کا یہ رویہ بھی ہے کہ جی یہاں اس جمہوریت میں تو لوگوں کو گنا جاتا ہے, تولا نہیں جاتا. تو ایک ایسی جمہوریت اور ایک ایسا منتخب ادارہ جسے ہم پارلیمنٹ کہتے ہیں, اس میں اجتہاد جیسے اہم مسئلے کو ہینڈ اوور کرنا اس کو, اور اسے اس کی ذمہ داری دینا کہ وہ اس پہ بحث مباحثہ کرے اور قوم کے لیے راہوں کا تعین کرے, آپ سمجھتے ہیں کہ اس طرح کی جمہوریت ان مسائل کا حل پیش کر سکتی ہے؟
دیکھیے, بات یہ جمہوریت بنیادی اصول کا نام ہے کہ حق کے اقتدار کس کے پاس ہے. ایک چیز یہ ہے کہ آپ یہ فیصلہ کر لیں کہ یہ بندوق کے پاس ہے,
صحیح,
کہ جس کے پاس بندوق ہوگی وہ آپ پر حکومت کر لے گا. دوسرا یہ ہے کہ آپ یہ کہیں کسی خاندان کے پاس ہے, کسی مذہبی پروہت کے پاس ہے, یہ کس کے پاس ہے. تو اگر آپ بالکل اصول پر گفتگو کریں تو یہ دو جگہ ہو سکتا ہے, یا خالق کے پاس یا لوگوں کے پاس.
صحیح,
یعنی یا تو یہ بات قاعدے کی ہوگی کہ اللہ نے کائنات بنائی ہے,
بالکل,
وہ ہمارے لیے کسی حکمران کا تقرر کر دے, سر تسلیم خم,
بالکل,
اس نے تو یہ کام بند کر دیا. یعنی رسالت مآب صلی اللہ علیہ وسلم کے بعد اللہ تعالیٰ کے ہاں سے تقرر کا دروازہ بند ہو گیا.
صحیح,
اب لوگوں ہی نے فیصلہ کرنا ہے. لوگوں کو آپ بے شک وہ بات کہیں جو اقبال نے کہی ہے, گریز از طرز جمہوری غلام پختہ کارش ہو
جی,
کہ از مغز دو صد خر فکر انسانی نمی آئے
جی.
یعنی یہ ساری باتیں بے شک کہیں, لیکن بہرحال وہ دو صد خر ہی ہیں کہ جنہوں نے اپنے حکمران منتخب کرنے ہوتے ہیں.
فیصلے کا اختیار انہی
فیصلے
کے
کا
پاس.
اختیار انہی کے پاس ہے, کیونکہ اور کوئی جگہ نہیں جہاں پہ آپ فیصلے کو رکھ,
بالکل صحیح,
آپ کے پاس کوئی اور چوائس نہیں ہے,
بالکل.
یا خالق فیصلہ کرے گا یا لوگ فیصلہ
مخلوق کرے گا.
اگر لوگوں نے فیصلہ کرنا ہے تو وہ کس کے حق میں فیصلہ کریں گے؟ اگر آپ سقراط سے لے کر اقبال تک سب فلسفیوں کو دیکھیں تو یہ بنیادی طور پر ایرسٹوکریسی کے قائل ہیں. ان کے پیش نظر یہ ہوتا ہے کہ بڑے اعلیٰ قسم کے فلسفی اور حکماء اور اس طرح کے لوگ جو ہیں وہ اقتدار میں آئیں. یہ ٹھیک ہے کہ اپنی جگہ بڑی اعلیٰ خواہش ہو سکتی ہے, لیکن ان فلسفیوں اور ان حکماء کا انتخاب بھی بہرحال عوامی نے کرنا ہوگا.
صحیح,
انہی کو کرنا ہوگا. اب آپ کی پارلیمنٹ وجود میں آ گئی
جی,
جیسے لوگ ہوں گے اسی طرح کی پارلیمنٹ وجود میں آ جائے گی. پارلیمنٹ کبھی اجتہاد نہیں کرتی, देखिए, पार्लियामेंट कानून साजी भी नहीं करती हकीकत में। कानून क्या चीज़ है, इश्तिहाद कैसे करना है, ये हमेशा किसी सोसाइटी का इल्म कर रहा होता है। आपके कानून के माहिरीन होते हैं, आपके शरीयत के माहिरीन होते हैं, आपके समाजी उलूम के माहिरीन होते हैं, वो इश्तिहाद करते हैं, वो नई आरा कायम करते हैं। पार्लियामेंट कबूल करती है,
कबूल या
वो उसको कबूल करके उसको कानून की सूरत देती है।
सही।
तो इस वजह से मेरे नज़दीक इकबाल ने यह बहस उठाई रिकंस्ट्रक्शन में कि हमारी पार्लियामेंट में उलमा होने चाहिए, ये होना चाहिए, मैं तो इसका भी कायल नहीं हूँ। मेरे नज़दीक देखिए, पार्लियामेंट जिस तरीके से वजूद में आती है, लोगों के एतमाद से उसको आने दें। मुझे ये बताइए कि आप एक फ़र्द की हैसियत से अगर कोई दीनी नुक्ता नज़र जानना चाहें तो आप क्या करते हैं? आप मुख्तलिफ़ अहले इलम को देखते हैं ना। अच्छा, इसी तरह से आपको अगर मिसाल के तौर पर कोई तिब्बी मसला दरपेश हो तो आप मुख्तलिफ अहले इलम या मुख्तलिफ डॉक्टरों या मुख्तलिफ माहिरीन की आरा देखते हैं।
सही।
जब आप ये देखते हैं तो कबूल कौन करता है, आप या वो शख्स? यानी मेरा काम तो ये है कि मैं आपको दीन के मामले में किसी चीज़ का तजिया करके राय बता दूं।
सही।
कबूल आपने करना
मुझे
है।
करना।
तो इसका मतलब यह है कि खुदा ने आपको कबूल करने की सलाहियत भी दी है और कबूल करने का इख्तियार भी दिया है।
सही।
तो पार्लियामेंट इज्तिमाई सतह पर सोसाइटी में जो इल्म मौजूद होता है उसकी बुनियाद पर किसी इश्तिहाद को कबूल करके कानून की सूरत देती है, वो असल में इश्तिहाद कभी नहीं करती।
बहुत शुक्रिया गामदी साहब आपकी गुफ्तगू का। यकीनन इकबाल पे बात मुकम्मल नहीं हो सकी, इसके लिए मज़ीद प्रोग्राम्स भी होने चाहिए। आपका बहुत बहुत शुक्रिया मलिक असलम साहब, हमें आपने ज्वाइन किया। हम यकीनन आज इकबाल की सोच से बहुत दूर हैं। इकबाल किस किस्म की कौम चाहते थे, क्या हमारी सोच चाहते थे, इसका हम अभी भी तजिया कर सकते हैं। उनकी नसर मौजूद है, उनका कलाम मौजूद है, इसे पढ़ें। और इकबाल किस किस्म की कौम, किस किस्म का मुल्क देखना चाहते थे, ये जानना मुश्किल नहीं होगा। मुझे इसके साथ दीजिए इजाज़त, अगले हफ्ते फिर एक नए मौजू के साथ हम यहाँ पर आपके साथ मौजूद होंगे। तब तक के लिए अल्लाह हाफ़िज़।